नमस्कार, ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे रेडियो कार्यक्रम
रमाइलो पढाइ दिगो सिकाई कक्षा 1-2-3 बालबालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइबारे शिक्षण विज्ञसँगको कुराकानी
शिक्षकलाई सहयोगी उपाय।
नमस्कार, म माया गिरे। प्रारम्भिक कक्षा शिक्षण सहयोगी संवादमा हामीसँग जोडिनु भएकोमा यहाँलाई स्वागत छ। यो कार्यक्रम कक्षा 1-3 बालबालिकाहरूको पढाइ र सिकाइलाई सहज बनाउन शिक्षकद्वारा शिक्षककै लागि तयार पारिएको हो। बाल बालिकाको पढाइ सीप विकासका लागि ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, पठन प्रवाह, शब्द भण्डार, बोध र लेखाइ जस्ता तत्त्वहरू आवश्यक छन्। प्रारम्भिक कक्षाका शिक्षकहरूको पेशागत विकासलाई लक्षित गरी तयार पारिएको यस कार्यक्रममा प्रभावकारी शिक्षणका लागि शिक्षकहरूले अप्नाउन सक्ने उपायहरूबारे जानकारी दिइनेछ। शिक्षक साथीहरू, आजको छलफल क्रमिक सिकाइ विधिमा केन्द्रित हुनेछ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्राविधिक अधिकृत रजनी धिमालज्यू। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
मिसलाई मेरो पहिलो प्रश्न छ, तल्ला कक्षाका विद्यार्थीहरूमा पठन सिप विकासका लागि के कस्ता शिक्षण विधिहरू प्रयोग गर्न सकिएला?
तल्ला कक्षाका विद्यार्थीहरूको पठन सिप विकासका लागि अर्थात् भाषिक सिप विकासका लागि कक्षा कोठामा हामीले विभिन्न किसिमका विधिहरूको प्रयोग गर्न सक्छौँ। जस्तै प्रश्नोत्तर विधि, छलफल विधि, समस्या समाधान विधि, अभिनय विधि, भ्रमण विधि, प्रश्नोत्तर विधि, क्रमिक सिकाइ विधि लगायतका विभिन्न विधिहरूलाई हामीले कक्षा कोठामा चाहिँ प्रयोग गर्न सक्छौँ।
मिस, सिकाइ क्रमिक रूपमा गर्नुपर्छ भनिन्छ, क्रमिक सिकाइ विधि कसरी प्रयोग गर्न सकिएला? केही उदाहरण पनि बताइदिनुहुन्छ कि?
प्रारम्भिक तह अर्थात् कक्षा 1-3 विद्यार्थीहरूलाई कसरी पढ्ने भन्ने कुरा सिकाइन्छ। विद्यार्थीलाई वर्ण र शब्द चिनेर राम्रोसँग पढ्न सक्ने बनाउनका लागि क्रमिक सिकाइ विधि एकदमै धेरै महत्त्वपूर्ण रहेको पाइन्छ। जस्तै कक्षा 1 दिनमा ब वर्ण सिकाउनु पर्नेछ भने ब वर्णसँग सम्बन्धित बस बल जस्ता शब्दहरूमा आधारित भएर सुरुमा शिक्षकले मात्र उच्चारण गरेर सुनाउने, त्यसपछि विद्यार्थी र शिक्षकले सँगसँगै उच्चारण गर्ने र पछि विद्यार्थीलाई मात्र उच्चारण गर्न लगाउने गर्नुपर्छ।
हजुर मिस, त्यसो हो भने तल्ला कक्षाका विद्यार्थीहरूलाई क्रमिक रूपमा सिकाइ विधि प्रयोग गर्दा के कस्ता चरणहरू अप्नाउनु पर्छ होला?
पहिलो चरणमा शिक्षक आफैले म गर्छु तिमीहरू हेर भन्दै गर्नुपर्छ। यसका लागि चाहिँ के गर्ने, किन गर्ने र कसरी गर्ने जस्ता ज्ञान सिप र धारणा दिनुपर्ने हुन्छ। र दोस्रो चरणमा चाहिँ शिक्षकले नमुना प्रस्तुत गरेको आधारमा शिक्षक र विद्यार्थी सँगसँगै मिलेर सिकाउन खोजिएको विषयवस्तुलाई अभ्यास गराउनु पर्ने हुन्छ। र शिक्षक विद्यार्थी सँगसँगै गरिसकेपछि तेस्रो चरणमा चाहिँ विद्यार्थीले स्वतन्त्र रूपमा अभ्यास गर्नुपर्ने हुन्छ। विद्यार्थीले अभ्यास गर्दा आवश्यकता अनुसार र शिक्षकको सहयोग साथै टेवा समेत आउनुपर्छ। यी 3 चरणका आधारमा विद्यार्थीलाई सिकाउन खोजिएको कुरा सिके सिकेनन् मूल्याङ्कन गरी आवश्यकता अनुसार पृष्ठपोषण समेत प्रदान गर्नुपर्दछ।
मिसलाई अब मेरो अन्तिम प्रश्न छ, तल्ला कक्षाका ससाना विद्यार्थीहरूमा पठन सिप विकास गराउन क्रमिक सिकाइ विधि के कति उपयोगी ठानिन्छ त?
तल्ला कक्षामा खास गरी कक्षा 1-3 विद्यार्थीहरूलाई राम्रोसँग अक्षर चिनेर पढ्न सक्ने बनाउनको लागि यो क्रमिक सिकाइ विधि एकदमै धेरै महत्त्वपूर्ण रहेको पाइन्छ। यो विधिको प्रयोग गर्दाखेरि विद्यार्थी आफै एकदमै सक्रिय सहभागी भएर सिक्ने हुँदाखेरि चाहिँ कुनै पनि वर्ण वा शब्दको शुद्ध र स्पष्टसँग उच्चारण गर्ने, ती वर्ण वा शब्दको उच्चारण र लेख्य संकेत बीचको सम्बन्ध स्थापित गराई पढ्न र लेख्न सक्ने हुन्छन्। साथै गति यति र हाउभाउ सहित पढ्न सक्ने, शब्दको अर्थ थाहा पाउने, त्यसलाई वाक्यमा प्रयोग गर्न सक्ने र कुनै पनि पढेका विषयवस्तुहरूलाई राम्रोसँग बोध गरेर अभिव्यक्त गर्न सक्ने हुन्छन्। विद्यार्थीलाई कठिन परेका विषयहरूमा पटक पटक अभ्यास गर्ने अवसर समेत पाउँछन्। यस्तो प्रशस्त अभ्यासले फरक सिकाइ तह, फरक भाषिक वातावरण भएका विद्यार्थीलाई समेत सिकाइ गर्न सहयोग पुग्दछ।
धन्यवाद मिस।
हस्, धन्यवाद।
शिक्षक साथीहरू, यी सबै सहयोगी र उपयोगी जानकारीहरू तपाईँले आफ्नो विद्यालयमा प्रयोग गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। हामीलाई सुनिदिनु भएकोमा धन्यवाद। नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा एक दुई तीन का बाल बालिकालाई।
अबको प्रस्तुति प्रारम्भिक कक्षा पढाइ बारे रेडियो नाटक
उज्जवल भविष्यको सुरुवात।
आज पनि छ बजिसकेछ, अलार्म भन्दा पहिले उठ्छु भन्छु, जहिले अलार्मले जितिहाल्छ। भाइ तेज उठ त, उठ भन्ने। भाइ तेज बिहान भइसक्यो, उठ न।
दिदी पनि यहाँ आफूले कति मिठो सपना देखिरहेको थिएँ उठाइदिइहाल्नु भयो।
अब सपनाका कुरा गरेर नि हुन्छ त तेज, घाम झुल्किसक्यो, बाबा आमा भोलि बिहानै बेसी जान्छौँ, तिमीहरू चाँडै उठ्नुपर्छ भनेर बेलुका भन्दै हुनुहुन्थ्यो, अस्ति जस्तै हामी उठेनछौँ क्यारे गइसक्नु भएछ। तिमी मुख्तौ अनि दुध पिएर पढ्नुपर्छ नि।
हस् दिदी, यहाँ बाबा आमाले कागजमा केही लेखेर छोड्नु भए जस्तो छ, यी हेर्नुहोस् त। पहिले म पढ्छु अनि हजुर पढ्नुहोस् है।
हस्
तारा तेज, हामी बेसीतिर जाँदैछौँ, ल दिदी अब हजुर पढ्नुहोस्।
खै ल्याउ त, तिमीहरू उठेर हात मुख धुनु अनि दुध पिएर पढ्न बस्नु, खाना पकाएर तातो हुने बट्टामा राखिदिएका छौँ, खाना खाएर घरका झ्याल ढोका राम्ररी लगाउनु अनि तालचा मारेर मात्रै विद्यालय जानु, विद्यालय छुट्टी हुने बेलासम्म हामी उतै आइपुग्छौँ, सँगै घर आउनु पर्छ है बाबा आमा।
दिदी म त आमा बाबाले भने जस्तै गर्छु।
कति ज्ञानी छ मेरो भाइ, खाना खाएर हामी दिदीभाइ सँगै विद्यालय जाने है, बाबा आमा पनि काम सकेर विद्यालय आउनुहुन्छ अरे, अनि हामी उहाँहरू सँगै घर फर्किनु पर्छ।
हस् दिदी।
नमस्कार हेर्मिस।
नमस्कार नमस्कार। ओहो ताराका बुवा आमा, यहाँहरूलाई विद्यालयमा स्वागत छ है।
धन्यवाद मिस, आज हामी बिहानै बेसी झरेका थियौँ, अहिले घर जाँदै गर्दा यसो विद्यालय पसेर तारा र तेजको पढाइको बारेमा बुझ्न आएका।
हजुर हजुर,
मिसलाई पनि भेटेर जाउँ भनेर नि। के खसो तारा कि आमा?
हो नि, अब आफ्ना छोराछोरीको पढाइको बारेमा शिक्षकसँग सोधपुछ गर्न, सल्लाह गर्न तपाईँहरू बेला बेलामा विद्यालय आइरहनुहुन्छ। तपाईँहरू जस्तै सबै अभिभावकहरूले यसरी नै छोराछोरीको पढाइमा साथ दिएमा एक दुई तिन कक्षाका बालबालिकाले पठन पाठनमा राम्रो प्रगति गर्दा रहेछन् भन्ने कुरा हाम्रो अनुभवले देखाएको छ।
त्यो त हो नि मिस, हजुरको सल्लाह पाएर नै हामीले छोरीको गएको जन्मदिनमा चित्रकथाको किताब उपहार दियौँ।
कस्तो राम्रो,
अब त्यसको जन्मदिनमा पनि त्यस्तै चित्रात्मक किताब उपहार दिने सोचाइमा छौँ।
आहा साह्रै राम्रो गर्नुभयो, पुस्तक पाउँदा छोराछोरी नै खुसीले रमाउँछन्, साथै उनीहरूको पढाइमा पनि सहयोग पुग्छ।
पुस्तकको कुरा उठेको बेला हेडमिसलाई एउटा सुझाव दिन मन लागेको छ।
के सुझाव होला भन्नुहोस् न।
खासमा हाम्रो विद्यालयको पुस्तकालयमा विद्यार्थीहरूका लागि थप अतिरिक्त सामग्रीहरूको व्यवस्था गर्न पाए हुन्थ्यो मिस।
हजुर,
कथा कविता र चित्रकथा लगायतका ज्ञानवर्धक पुस्तक र एक दुई तिन कक्षाका बालबालिकालाई पढ्न सिक्नका लागि जग बसाउने खालका सन्दर्भ सामग्री पर्याप्त मात्रामा राख्न पाए हाम्रा बालबालिकालाई कति फाइदा हुन्थ्यो।
आजकल त ज्ञानवर्धक चित्रकथा र कार्टुन चित्रहरू कम्प्युटरमा समेत डाउनलोड गरेर बालबालिकाले खाली समयमा पढ्न लगाउन सकिन्छ। बरु पुस्तकालयमा बिजुली नजाने व्यवस्था भए त झनै राम्रो।
ओहो कस्तो महत्त्वपूर्ण कुरा उठाउनु भयो, म पनि यही सोचिरहेकी थिएँ। विद्यालयको प्रारम्भिक कक्षा पढाइ सुधारका लागि छलफल गर्न पर्सि हाम्रो विद्यालयका अध्यक्षज्यू र म हाम्रो गाउँपालिकाका अध्यक्षज्यूलाई भेट्न जाँदैछौँ। त्यहीँ मैले हाम्रो विद्यालयको पुस्तकालय सुदृढीकरणबारे प्रस्ताव गर्ने सोच बनाएकी छु।
धन्यवाद मिस, त्यो बैठकमा हजुरले मलाई पनि अभिभावकका तर्फबाट बोलाउनु भएको छ, म पनि कुरा राख्छु।
भइहाल्छ नि।
ए त्यसो भए छलफलमा अभिभावकको तर्फबाट पनि कुरा राख्न पाइने भयो, होइन त तारकी आमा?
हो नि। हस् त हेडमिस, अब हामी लाग्छौँ, पर्सि गाउँपालिका कार्यालयमै भेटौँला है।
हस् हस् नमस्कार, बेलैमा आइपुग्नु होला है।
हस् नमस्कार, नमस्कार।
ल ठिक्क छुट्टी पनि भएछ, अब तारा र तेजलाई पनि सँगै घर लगाऊ।
बाबा आमा
काका काकी नमस्ते।
नमस्ते। ल तारा तेज ज्योति यहीँ आइपुगे। ज्योति तिम्रो पढाइ कस्तो छ?
मेरो पढाइ राम्रो भएको छ है तारा। हो त थाहा छ, आज हाम्रो कक्षामा कथा पढ्ने पालो ज्योतिको थियो। उनले एउटा गल्ती नगरी कस्तो राम्ररी पढिन्, अनि सरले सोध्नु भएको हरेक प्रश्नको सही जवाफ पनि दिइन्।
धेरै राम्रो, स्याबास ज्योति।
हजुरहरूले तारा र तेजलाई जस्तै अहिले मलाई पनि घरमा बुवा आमाले पढाइको नो बनाइदिनु भएको छ नि। बुवा आमा दुवैजनाले घरमा मलाई पढ्न साथ पनि दिइरहनु भएको छ। घरको कामकाजमा आमा व्यस्त हुँदा हजुरआमाले सानो भाइको हेरविचार गरिदिनुहुन्छ, त्यसैले मैले हरेक दिन घरमा पढ्ने समय पाएकी छु।
ए पख पख, भर्खरै यो सूचना पार्टीमा के टाँस्यो?
ल ज्योति पढेर सुनाऊ त के रहेछ
सूचना। आउने महिनाको 15 गतेबाट विद्यालयले 1, 2, र 3 कक्षाका विद्यार्थीका लागि पुस्तकालयमा नयाँ नयाँ चित्र कथा कविता गीत र डिजिटल सामग्री उपलब्ध गराउने जानकारी गराइन्छ प्रधानाध्यापक।
ल आज विद्यालय आउनाले यो सूचना पनि थाहा पाइयो। ताराले जस्तै ज्योतिले पनि कति राम्ररी पढिन्, देख्नुभयो ताराको बाबा?
हो त, स्याबास ज्योति।
ल अब सबैजना घर जाउँ, तिमीहरू पनि भोकायो होला, घर गएर खाजा खानुपर्छ।
अनि खाजा खाएर हामी खेल्ने है? ये! अनि खेलिसकेर हामी र ज्योति सँगै पढ्ने।
रमाइलो पढाई दिगो सिकाई कक्षा 1, 2, 3 का बाल बालिकालाई।
अब सुनौ प्रारम्भिक कक्षा पढाइ बारे विशेष अतिथिसँगको कुराकानी।
विशेष अतिथिसँग रमाइलो कथा।
नमस्कार, म माया गिरी। आजको कार्यक्रममा एकजना विशेष अतिथिले आफू सानो छँदा आफूलाई मनपर्ने पुस्तकहरू, आफ्नो पढ्ने बानी र आफूले पढ्न सिक्दाको क्षणबारे आफ्ना सम्झनाहरू हामीलाई सुनाउनुहुनेछ र अन्त्यमा हामीले छनौट गरेको पुस्तक पढेर सुनाउनुहुनेछ। आजको हाम्रो अतिथि हुनुहुन्छ आँखाका शल्य चिकित्सक डाक्टर सन्दुक रोहितज्यू। डाक्टर रोहित तिलगङ्गा आँखा अस्पतालका संस्थापक पनि हुनुहुन्छ। यहाँलाई स्वागत छ।
नमस्कार।
तपाईँ यसरी सफल र लोकप्रिय हुनुको पछाडि पढाइ एउटा महत्त्वपूर्ण पक्ष रहँदै आएको छ, त्यसैले हामी तपाईँसँग प्रारम्भिक कक्षा पढाइका सम्बन्धमा केही प्रश्नहरू सोध्न चाहन्छौँ। पहिलो प्रश्न, तपाईँ प्रारम्भिक कक्षामा पढ्दै गर्दा तपाईँका रुचिका पुस्तकहरू कुन कुन थिए?
मेरो सम्पूर्ण बाल्यकाल म बिताउँदा मेरो आफ्नो गाउँ ताप्लेजुङको पनि विकट ओलाङचुङ गोलामा, जहाँ हामी कहाँ स्कुल नै थिएन है, यसकारण मैले औपचारिक तरिकाले स्कुल पढ्ने पाइनँ 7 वर्ष 8 वर्षको उमेरसम्म। भन्दा पहिला पाएको किताब भनेको दार्जिलिङमा गएर जुनियर स्टेट्समेन जेएस भन्ने म्यागजिन आउँथ्यो है, त्यो म्यागजिनमा कमिक्सहरू हुन्थ्यो।
तपाईँलाई सम्झना छ यी पुस्तकहरूमा तपाईँलाई सबैभन्दा मनपर्ने कुराहरू के थिए?
यतिको बारेमा है, ठुलो हिउँमा गइरहेको बेलामा अब वन मान्छे है, एकदमै मान्छेभन्दा 4-5 गुणा ठुलो ठ्याक्कै आउँछ अगाडि, अनि जिउभन्दा ठुलो उसको पाइला हुन्छ भन्ने, अनि त्यस्तो र यो कुराहरू पछि हामीले पुस्तकमा पनि हामीले पढ्यौँ।
तपाईँले कसरी पढ्न सिक्नुभयो, सम्झना छ?
मेरो बुवाले मलाई बहुत इन्करेज गर्नुहुन्थ्यो पढ्नुको लागि। त्यति बेला हाम्रो भन्सारमा एकजना हाकिम आउनु भएको थियो, यहाँबाट क ख उहाँले सिकाउनु भएको, बसेर पनेटी कसेर उहाँको ड्युटी सकेपछि उहाँको क्वार्टरमा गएर म चाहिँ बेलुका उहाँले त्यसरी पढाउनु हुन्थ्यो।
पढ्नु रमाइलोको लागि हुन्थ्यो वा कुनै पाठ वा गृह कार्यको रूपमा हुने गर्थ्यो?
रमाइलो, असाध्य रमाइलो लाग्थ्यो।
तपाईँले सानो छँदा पढ्न सिक्नका लागि मेहनत नगर्नु भएको भए वा पढाइमा जोड नदिनु भएको भए अहिले तपाईँको जीवन कस्तो हुने थियो होला?
सायद एउटा सानो व्यापार गरेर म त्यहाँ माथि तलसम्म दौडिरहेको हुन्थ्यो होला, कि कसैको चौरी धपाएर बसिरहेको हुन्थ्यो होला, हो कि यस्तै होला तपाईँको, मलाई त्यस्तो लाग्छ है। अब अहिलेको ठाउँमा मैले पुग्ने त कुरै आएन, मैले शिक्षा नपाए भए।
तपाईँलाई धेरै धन्यवाद। अब म तपाईँलाई पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित यस महिनाको छनौटको लोकप्रिय पुस्तक हाम्रा श्रोता सामु पढेर सुनाइदिनु हुन अनुरोध गर्दछु।
पोल्ने रातो किताबको नाम, लेखक उद्धव प्रसाद प्याकुरेल र चित्राङ्कन चाहिँ भावना तुलाचनबाट। सानो पप्पी खेल्दै आगोको छेउमा पुग्यो। उसले सोच्यो, यो के होला, रातो रातो छ, छोएर हेर्नु पर्यो, आत्था पोल्यो कुई कुई, यो रातो त पोल्ने कुरो पो रहेछ। पप्पी खेल्दै घोडाको पछाडि पुग्यो। उसले सोच्यो, ओहो कति ठुलो घोडा, घोडाको घोडा पनि ठुलो छ। पप्पीले घोडाको घोडा सुँग्दै सोच्यो, घोडाको घोडामा काउकुती लाग्यो, घोडाले लात्ती हान्यो। पप्पी करायो, अय्या मरे कुई कुई, यसको छेउमा आउनै नहुने पो रहेछ। पप्पी खेल्दै पोखरीको नजिक पुग्यो। उसले सोच्यो, आहा कति राम्रो पोखरी, पानी पनि टन्नै पो रहेछ, आहा पोखरीभित्र त म जस्तै पप्पी। पप्पीले पोखरीभित्र पप्पीलाई साथी भन्ठान्यो। पप्पी पोखरीमा फाल हान्यो। पप्पी करायो, बचाओ बचाओ कुई कुई। पप्पी कराएको सुनेर माउ कुकुर दौड्दै पोखरीमा गयो। पप्पीले भन्यो, अब त यो पोखरीको छेउमा कहिले आउँदिन। पप्पीले रुखमा बाँदर देख्यो। उसले सोच्यो, ओहो बाँदर त रुख पनि चढ्दो रहेछ, म पनि रुख चढी हेर्नु पर्यो। पप्पी रुख चढ्न सकेन, बङ्लङ्गै लड्यो। पप्पी चिच्यायो, अय्या मरे कुई कुई, नाकमा घाउ लागे जस्तो भयो, अब त रुख कहिले चढ्दिन। पप्पी खेल्दै भान्सा नजिकै पुग्यो। उसले सानो मुख भएको कसौडीमा मासु देख्यो। आहा यो भाँडामा खानेकुरा रहेछ। पप्पीले भाँडाभित्र टाउको हुल्यो। पप्पी करायो, लौ न बचाओ कुई कुई, मेरो टाउकोमा भाँडा अड्क्यो। उसको टाउकोमा भाँडा अड्केको माउ कुकुरले देख्यो। माउ कुकुरले पप्पीको टाउकाबाट भाँडा निकालिदियो। पप्पीले भन्यो, अब त भाँडाको मुख नहेरी कहिले टाउको सिराउँदिन। पप्पी खेल्दै पङ्खा नजिक पुग्यो। उसले सोच्यो, आहा कति शीतल, ए पङ्खाले शीतल पो दिँदो रहेछ, यो कसरी घुम्दो रहेछ, टेबल माथि नै चढेर हेर्नु पर्यो। पप्पी टेबलमा चढ्यो, पङ्खामा धक्का लाग्यो र ढल्यो। पप्पी पङ्खा उठाउन लाग्यो, पप्पीलाई करेन्ट लाग्यो, ओहो कस्तो झड्का लाग्यो। पप्पी कोठाबाट बाहिरियो। पप्पीले भान्सा कोठाको ढोकाबाट चियायो। उसले हिटर बलेको देख्यो। उसले सोच्यो, त्यहाँ त जान्न, त्यो रातोले त पोल्छ।
डाक्टर सन्दुक रोहितज्यू, तपाईँलाई धेरै धन्यवाद। श्रोता, हामी अर्को विशेष अतिथिसँगको रमाइलो कुराकानी लिएर फेरि आउनेछौँ। यतिन्जेल सँगै रहेर कार्यक्रममा साथ दिनुभएकोमा धन्यवाद। नमस्कार।
रमाइलो पढाई दिगो सिकाई कक्षा 1-2-3 बालबालिकालाई।
हामी अहिले सुन्दैछौँ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEAबाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च।
समाज समुदायमा बढ्दै गइरहेको जनस्वास्थ्य चुनौती, नसर्ने किसिमका रोगहरू जसलाई अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज अर्थात् छोटकरीमा NCD पनि भनिन्छ। यसैका बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुरोग निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले KSDC नेपाल, BP कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनहितका लागि प्रस्तुत नियमित आम सञ्चार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको।
नमस्कार। ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस संयोजित रेडियो लहर कामना स्वस्थ जीवनको भेटघाटमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौँ। म उपेन्द्र
र म अचला। प्रिय सहभागी श्रोता, हाम्रो शरीरको सम्पूर्ण अङ्गहरूमध्ये अति केन्द्रीय र अति संवेदनशील अङ्गहरू मृगौला अर्थात् किडनी र मुटु अर्थात् हार्ट र यससँग सम्बन्धित जटिलताका पक्षहरू किडनी डिजिजेज, हार्ट अथवा कार्डियक डिजिजेजका साथमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन र मधुमेह अर्थात् डायबिटिजसँग सम्बन्धित भएर सूचना प्रवाह गर्न हामी यस रेडियो मञ्चमा आएका छौँ।
अचलाजी, सुरुमा आज तपाईँसँग म एउटा प्रश्न सोध्छु। गएको रेडियो प्रस्तुति कामना स्वस्थ जीवनको मा, अहिलेसम्म तपाईँले सम्झिनु भएको कुरा के हो बताउन सक्नुहुन्छ?
बिर्सिनै नसक्ने गरी सम्झिएको छु उपेन्द्रजी। गएको खण्डमा हामीले डाक्टर ज्योति भट्टराई, डाक्टर फणीन्द्र बराल र डाक्टर सञ्जीव कुमार शर्माले नसर्ने किसिमका रोगहरू र तिनीहरूमध्ये पनि मुटु, मृगौला जस्ता अङ्गहरू र मधुमेह एवं उच्च रक्तचापको बारेमा बताउनु भएको महत्त्वपूर्ण कुरा सम्झेको छु। अझ अर्को महत्त्वपूर्ण र बिर्सनै नसक्ने कुरा अङ्ग्रेजी अक्षरहरूको सम्मिश्रणमा बनेको नसर्ने किसिमका रोगहरूको छोटकरी शब्द KHDC अर्थात् किडनीको के, हाइपरटेन्सनको एच, डायबिटिजको डी र कार्डियाकको सी।
100% सही, अर्थात् सजिलै गरी एकैसाथ बुझ्न र बताउन सकिने। फेरि दोहोऱ्याउँछु म त, किडनीको के, हाइपरटेन्सनको एच, डायबिटिजको डी र कार्डियाकको सी अर्थात् KHDC एउटा समष्टिगत सजिलो सूत्र। पुग्यो त तपाईँलाई अब NCD अर्थात् नसर्ने किसिमका रोगहरूको बारेमा?
कहाँ पुग्नु, यस्तो स्वास्थ्य जस्तो गहन विषयमा महजस्तो मिठो गरेर विज्ञ विशेषज्ञले बताउने ज्ञान, जानकारी, सूचना र सन्देशका कुराहरू। त्यसै भएर गएको रेडियो प्रस्तुति कामना स्वस्थ जीवनको दोहोऱ्याएर तेह्र्याएर सुने।
हो त्यसो भए आज म फेरि भेटाउँछु केही योग्य, अनुभवी र कुशल चिकित्सकहरूसँग जो यही NCD समाज समुदायलाई मुक्त गराउन दिन रात सेवारत हुनुहुन्छ।
ओहो, आजको दिन विशेष र रचनात्मक हुने भयो, बरु छिट्टै भेटौँ न उहाँहरूसँग।
हो त्यसो भए आज नसर्ने रोगहरू र त्यस अन्तर्गत मुटु रोग, मृगौला र डायबिटिज रोगहरूसँग उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको अन्तर सम्बन्ध के हो र कस्तो हुने गर्छ पहिले भेटौँ काठमाडौँ उपत्यका स्थित ह्याम्स अस्पतालमा सेवारत मुटु रोग विशेषज्ञ डाक्टर दिवाकर शर्मासँग।
रक्तचापको नसर्ने किसिमका रोगहरूमध्ये कुन कुन अर्ग्यान अथवा कुन कुन अङ्गसँग अन्तर सम्बन्ध छ अथवा कुन कुन रोगहरूसँग अन्तर सम्बन्ध छ?
अब हाई ब्लड प्रेसरले असर गर्न सक्ने प्रमुख अङ्गहरू भनेको एउटा मुटु भयो, अर्को चाहिँ किडनी मृगौला भयो, अब दिमागमा नि कहिले रगतको नसाहरूमा असर गरेर दिमाग पक्षघात गराउन सक्छ, रक्तस्राव गराउन सक्छ, आँखामा पनि असर गर्न सक्छ। यी महत्त्वपूर्ण अङ्गहरूमा चाहिँ ब्लड प्रेसरले क्षति पुर्याउन सक्छ।
उच्च भयो भने के, न्यून भयो भने के? त
उच्च रक्तचापको क्राइटेरिया चाहिँ मैले 140/90 भनौँ, यो चाहिँ WHO को क्राइटेरिया हो, अमेरिकनहरूको अझै स्ट्रिक्ट क्राइटेरिया छ 130/80, तर हामीले चाहिँ हाम्रो सबै कुरा हेर्दाखेरिमा नेपाल WHO क्राइटेरिया नै लागू गर्नु ठिक हुन्छ। 140/90 भन्दा बढी ब्लड प्रेसर भयो भनेदेखि चाहिँ तुरुन्तै त केही ड्यामेज नगर्न पनि सक्छ, लङ रनमा चाहिँ यसले चाहिँ के गर्छ भने मुटुलाई, किडनीलाई, रगतको अरू नसाहरू, दिमागमा, आँखामा यस्ता महत्त्वपूर्ण अङ्गहरूमा बिस्तारै असर गर्दै जाने हुन्छ। कसै कसैको दिमागमा रक्तस्राव हुन्छ, कसै कसैको एकैचोटि कहिले कहीँ ठुलो रगतको नसा एउटा भन्ने च्यातिने हुन्छ, यस्ता खालका डेन्जरस कम्प्लिकेसन्स पनि हुनसक्छ। अब लो ब्लड प्रेसर चाहिँ सामान्यतया चाहिँ ब्लड प्रेसर सामान्य 90/60 भन्दा कम भएर अलिकति रिङ्गटा सिङ्गटा सिम्टम्सहरू आयो भनेदेखि चाहिँ त्यसलाई लो ब्लड प्रेसर भन्छ। कहिले कहीँ यङ मान्छेहरूमा, यङ फिमेलमा चाहिँ ब्लड प्रेसर अलिक लो हुँदा त्यो लक्षणहरू आउन सक्छ, त्यो चाहिँ खासै त्यति खतराजनक हुँदैन। कुनै पनि अवस्थामा अरू रोगका कारण, सिभियर रोगका कारण पनि
उच्च रक्तचापको जोखिमबाट जोगिन अथवा उच्च रक्तचाप हुने कारणहरू के हुन् त?
उच्च रक्तचाप हुने कारण एउटै मात्रै छैन, यो चाहिँ अब कम्प्लेक्स इन्ट्रेक्सन हुन्छ। तर सामान्यतया चाहिँ के छ भनेदेखि हामीले के गर्न सकिन्छ त एउटा जोगिन भन्दाखेरि मेन चाहिँ यो ब्लड प्रेसर आजकल चाहिँ कम उमेरदेखि नै देखिन थाल्नुमा हाम्रो विशेष गरी जीवनशैली चाहिँ जिम्मेवार छ। आजकल शारीरिक परिश्रमको कमी छ, पहिला पहिला हाम्रो पिता पुर्खाहरू खेतमा काम गर्थ्यो, पसिना बगाउँथ्यो, खाना पनि सिम्पल थियो होइन। आजकल शारीरिक परिश्रमको कमी भयो, खाना त्यस्तै बोसो चिल्लोयुक्त खानेकुरा भयो, जङ्क फुड धेरै खाइन्छ, धुम्रपान बढ्या छ, मद्यपान बढ्या छ, मान्छेको सबभन्दा ठुलो कुरा तनाव, मानसिक तनाव अत्यधिक रूपमा बढ्या छ, सँगसँगै अरू समस्याहरू जस्तो मोटोपनदेखि लिएर अरू खालका डायबिटिज यस्ता समस्याहरू पनि बढी हुन थालेको, नुनको सेवन चाहिँ अत्यधिक बढ्या छ, त्यसले गर्दाखेरिमा चाहिँ हामी अहिले अलिकति ब्लड प्रेसर चाहिँ बढेको कारण चाहिँ यी सब यो मोडर्न स्टाइलको कारण हो। र त्यसै कारण चाहिँ योबाट चाहिँ जोगिनको लागि चाहिँ सानैदेखि स्कुल उमेरदेखि नै नियमित शारीरिक व्यायाम गर्न लाउने, खानामा पनि जङ्क फुड नखाने, हेल्दी खानेकुरा खानुपर्छ भन्ने सिकाउने, त्यही अनुसारको हेबिट डेभलप गर्ने, धुम्रपान मद्यपान यस्ता चिजहरूबाट टाढा रहने र तनावलाई व्यवस्थापन गर्ने।
कस्तो गहन कुरा सुनाउनु भयो डाक्टर दिवाकर शर्माले। रेडियो कार्यक्रम लहर कामना स्वास्थ्य जीवनको तर्फबाट धेरै धेरै आभार छ यहाँलाई।
जचाउँ अनि परामर्श लिऊ।
मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटु रोग जचाएर किडनी फेलियर, हृदयघात, पक्षघात अनि अन्धोपनबाट हाम्रो अनमोल जीवनलाई सदैव जोगाऊ।
नमस्कार, म डाक्टर संजीव कुमार शर्मा। आफ्नो बस्ती र छरछिमेकमा नियमित सुनिने यस्ता सन्देशहरू हाम्रो निरोगी, उत्पादनशील र दीर्घ जीवनको लागि अति महत्त्वपूर्ण छन्। नगर र गाउँपालिकाहरूले जनस्वास्थ्यको लागि प्रत्येक घर दैलोसम्म पुग्ने गरी वडा तहदेखि नै यस्ता नसर्ने किसिमका तर हामी नेपालीहरूको आधुनिक जीवनशैलीसँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहका विरुद्धका अभियानहरू सञ्चालन गर्नु अनिवार्य छ। यो जरुरी र महत्त्वपूर्ण सवाल सरोकारमा कति पनि हेलचेक्राई र व्यवस्था नगरौं।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाइ राख्नु दुवैलाई।
केएचडीसी कार्यक्रमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी केआईएचएस धरान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनस्वास्थ्य सम्वर्धनका लागि प्रस्तुत सन्देश। थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सोही नम्बरको सोसियल मिडिया व्हाट्सएप, भाइबर, इमो, फेसबुक मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ।
अचलाजी, तपाईँ त अवाक हुनुहुन्छ, के भयो?
उपेन्द्रजी, हाइपरटेन्सन र मुटु रोग, मृगौला रोग र डायबिटिजको अन्तर सम्बन्धका बारेमा सोच्दा सोच्दै म त अवाक पो भएछु।
हो, मैले बुझेँ। हाइपरटेन्सन अर्थात् उच्च रक्तचापको बारेमा बुझ्ने तपाईँको हुटुटी अझै छ। म तपाईँलाई अझै थप जानकारीको लागि काठमाडौँ उपत्यकास्थित शिक्षण अस्पताल, मनमोहन थोरासिस कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा सेवारत असिस्टेन्ट प्रोफेसर डाक्टर भवानी मानन्दरसँग भेटाउँछु। चिकित्सा शास्त्रमा एनसिडी भन्ने गर्छौँ, अर्थात् नन कम्युनिकेबल डिजिजेस, नसर्ने किसिमका रोगहरू। योसँग खास गरी मुटु, मृगौला, त्यसै गरी डायबिटिज, हाइपरटेन्सन, यी सबै कुराहरू जोडिएर आउँछन्। यो क्रममा आज कुराकानी गरौँ, नसर्ने रोग र हाइपरटेन्सनको बिचका अन्तर सम्बन्धहरू के के हुन्?
पहिला चाहिँ सर्ने रोग कम्युनिकेबल डिजिजहरूको अरू नै बढी थियो, तर अहिले आएर चाहिँ नन कम्युनिकेबल डिजिजहरू पनि जस्तै कम्युनिकेबल डिजिजेस जस्तै बढ्दै गएको क्रममा छ। नन कम्युनिकेबल डिजिजहरू चाहिँ मुटु रोग भयो, मस्तिष्कघात, डायबिटिज, हाइपरटेन्सन, यो सबैले गर्दाखेरि अहिलेको मर्बिडिटी, मोर्टालिटीहरू एकदम बढिरहेछ। हाम्रो जस्तो डेभलपिङ कन्ट्रिजहरूमा पनि यसको अगाडि बढ्दैछ र त्यसले गर्दा हुने मर्बिडिटी, मोर्टालिटिजहरू पनि बढ्दैछ। त्यही भएर अहिले चाहिँ हामीले यो नन कम्युनिकेबल डिजिजहरूलाई त प्रिभेन्ट पनि गर्न सक्छौँ या डिले गर्न सक्छौँ, होइन? जस्तो अब ब्लड प्रेसरलाई सही उपचार गर्ने, सही टाइममै डायग्नोज गर्ने, त्यो भयो भने यसले गर्दा हुने पछि जुन कम्प्लिकेसन्सहरू हो त्यसलाई चाहिँ हामीले कम गर्न सक्छौँ।
ब्लड प्रेसर र हाइपरटेन्सनको बिचमा के फरक छ?
ब्लड प्रेसर भनेको चाहिँ हाम्रो जस्तो मुटु कन्ट्र्याक्सन हुँदाखेरि त्यसले रगतको नलीहरूमा पार्ने चापलाई चाहिँ हामीले ब्लड प्रेसर भन्छौँ, र यसको एउटा लिमिट हुन्छ। जस्तो नर्मल ब्लड प्रेसर भनेको 120-80 mmHg भन्दा मुनि हुनु पर्यो, र यदि त्योभन्दा बढ्दो क्रममा छ भने चाहिँ त्यसलाई हामीले हाई ब्लड प्रेसर अर्थात् हाइपरटेन्सन भनेर भन्छौँ।
अनि हाइपरटेन्सन अर्थात् हाई ब्लड प्रेसरसँग हामी डराउनु पर्छ भने लो ब्लड प्रेसरसँग नि?
लो ब्लड प्रेसरमा पनि अब कुनै पनि मानिसको नर्मल बिपी छ, कुनै कारणले गर्दाखेरि ब्लड प्रेसर घट्यो, जस्तो अब डायरिया नै भयो या कुनै ब्लिडिङ भएर ब्लड प्रेसर घट्यो, त्यसले गर्दाखेरि मानिसमा सिम्टम्सहरू आउँछ भने त्यो पनि हाई ब्लड प्रेसर जस्तै खतरनाक नै हुन्छ। कुनै पनि इन्फेक्सन भयो, सेप्सिस भयो, त्यसले गर्दा कि नै बिपी कम हुने हुन्छ। लो ब्लड प्रेसरले गर्दा अरू कम्प्लिकेसन्सहरू आउँछ भने त्यो पनि ज्यानको लागि खतरनाक नै हुन्छ।
मुटुको रोगहरू अथवा कार्डियक डिजिजेस भनौँ, अनि त्यसै गरी अर्को मस्तिष्क पक्षघात अथवा किडनी डिजिजेससँग अथवा मृगौलाका रोगहरूसँग यो हाइपरटेन्सन अथवा हाई ब्लड प्रेसरको अन्तर सम्बन्ध के हो?
हाई ब्लड प्रेसर भनेको चाहिँ हृदयघात, मस्तिष्कघात या किडनी फेलियर, यो सबैको एउटा रिस्क फ्याक्टर, जोखिम तत्त्व भन्छौँ कि। ब्लड प्रेसर हाई नभएको मान्छेलाई मस्तिष्कघात या हार्ट फेलियर, कार्डियक डिजिज हुनै नहुने भन्ने त होइन, तर ब्लड प्रेसर हाई भएको मान्छेहरूमा अरू नर्मल मान्छेमा भन्दा यसको जोखिम बढ्ने भयो। किडनी फेलियर, क्रोनिक किडनी डिजिज भयो, हार्ट एट्याक, हार्ट फेलियर, प्यारालाइसिस, यो सबै ब्लड प्रेसर हाई भएको मान्छेहरूमा यसको जोखिम चाहिँ अझ बढ्दो हुन्छ। जस्तो कुनै पनि बिरामीको भनौँ न कार्डियक डिजिज छ र त्यसमा हाइपरटेन्सन भयो भने त्यसमा अझ रिस्क बढ्ने भयो।
उमेर समूह र लैङ्गिक हिसाबले अथवा समूह अथवा एथनिसिटीको हिसाबमा कहाँनिर अन्तर सम्बन्ध छ हाई ब्लड प्रेसर अथवा हाइपर टेन्सनको?
जस्तो वृद्ध मानिस हुन्छ या 67-65 इयर्सको मानिस, 140-80 बिपी त मेरो लागि नर्मल नै होला नि डाक्टर साहब, किन औषध सुरु गर्नु पर्यो र भन्ने एउटा कन्सेप्ट हुँदो रहेछ। तर हामीले के बुझ्नुपर्छ भने बच्चाहरू बाहेक सबै उमेरका व्यक्तिहरूको लागि नर्मल ब्लड प्रेसर भनेको 120-80 एमएमएजी भन्दा मुनि नै हो, र त्योभन्दा बढीपछि त हामीले हाई ब्लड प्रेसर हाइपर टेन्सन भनिहाल्छौँ। त्यसको डिफ्रेन्ट स्टेजेसहरू छ, होइन, जति उमेर बढ्दै जान्छ त्यति चाहिँ ब्लड प्रेसरको औषध सुरु गर्दा पनि एउटा सर्टेन लिमिटसम्म राख्ने भन्ने हुन्छ। 60 इयर्सको छ भने कतिसम्म बिपीलाई राख्ने, नर्मल यङ एजको मान्छे छ भने कतिसम्म राख्ने हुन्छ। र जनरली स्टडिजहरूले पनि के भन्छ भने जुन मिडल एजेड पपुलेसन हुन्छ नि, उहाँहरूमा चाहिँ तलको ब्लड प्रेसर बढी हाई हुन्छ, जस्तो डायस्ट्रोलिक हाइपरटेन्सन भन्छौँ त्यसलाई हामी, र बच्चाहरूमा र वृद्ध अवस्थामा चाहिँ प्रायः गरेर सिस्टोलिक ब्लड प्रेसर, माथिको ब्लड प्रेसर हाई हुन्छ कि। हुन त जुनसुकै उमेरमा पनि जुनसुकै बिपी हाई हुन त सकिहाल्छ, तर प्राय देखिएको चाहिँ यङ र वृद्ध अवस्थामा चाहिँ सिस्टोलिक ब्लड प्रेसर धेरै हाई हुने हुन्छ, र मिडल एजेडमा ब्लड प्रेसर हाई हुँदा चाहिँ तलको ब्लड प्रेसर हाई हुन्छ, र सिस्टोलिक बिपी हाई हुनु, डायस्टोलिक बिपी हाई हुनु दुइटै चाहिँ स्वास्थ्यको लागि नराम्रो हो।
यो ब्लड प्रेसर एक किसिमको इन्डिकेटर अथवा सूचक मानक भइरह हुन्छ, यसलाई सन्तुलनमा राख्नलाई के गर्ने?
अब सबैभन्दा पहिला त हामीले आफ्नो स्वास्थ्यप्रति हामी सजग हुनु पर्यो। म दुब्लो छु, म पातलो छु, म केही गर्दिनँ, मेरो रिस्क फ्याक्टर छैन, ब्लड प्रेसर मेरो त हाई हुनै सक्दैन भन्ने कन्सेप्ट प्राय मानिसहरूको हुँदो रहेछ, त्यो हुनु भएन। समय समयमा ब्लड प्रेसर नाप्नु पर्यो र ब्लड प्रेसर ठिक छ कि छैन हेर्नु पर्यो एक त। अर्को भनेको ब्लड प्रेसर हाई हुनै नदिनलाई चाहिँ गर्नुपर्ने सबैभन्दा ठुलो भूमिका भनेको लाइफस्टाइल मोडिफिकेसन, होइन, जस्तो पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने, कसरत गर्ने, आफ्नो खानपानलाई सन्तुलनमा राख्ने, खानपानमा फलफुलको मात्राहरू बढी गर्ने, सुर्तिजन्य पदार्थ मादक पदार्थहरूको सेवन नगर्ने, रेगुलर एक्सर्साइज गर्ने, यो सबै गर्नाले चाहिँ ब्लड प्रेसरलाई हाई हुनबाट हामीले बचाउन सक्छौँ। र कुनै बिरामीको ब्लड प्रेसर हाई छ, हाइपरटेन्सनको बिरामी हुनुहुन्छ भने उहाँहरूले औषधि सेवन त गर्नु नै पर्ने हुन्छ हेरेर, त्यो सँगसँगै पनि लाइफस्टाइल मोडिफिकेसन गर्ने, समय समयमा एक्सर्साइज गर्ने, त्यो चाहिँ गर्नुपर्छ।
कुन कुन अन्तराल अथवा कुन कुन फ्रिक्वेन्सीमा ब्लड प्रेसर जचाइराख्नुपर्छ, त्यसको स्केल थाहा पाइराख्नुपर्छ कुन उमेरबाट र कुन कुन पिरियोडिक इन्टरभलमा?
घर परिवारमा डायबिटिज भएका, ब्लड प्रेसर हाई भएका बिरामीहरू हुनुहुन्छ भने उहाँले अलिक छिटो नै टाइम समय समयमा ब्लड प्रेसर जाँच गर्नु पर्यो। कम्तीमा पनि अब भन्दाखेरि त 6 महिनाको एकचोटि भन्छौँ, तर सकिन्छ भने हप्ताको 2-3 जस्तो ब्लड प्रेसर जाँचेर आफ्नो बिपी ठिक छ कि छैन त्यसलाई नियन्त्रणमा राख्न सक्नु पर्यो।
ब्लड प्रेसरलाई जसलाई हाई ब्लड प्रेसर भएको हो भने उसले जाँचेको अवस्था छैन भने हामी हिँड्दा अथवा बस्दा अथवा काममा हुँदा त्यसका केही लक्षणहरू नजाँचिकन इन्डिकेटरले देखाउने एउटा कुरा भयो।
ब्लड प्रेसर हाई हुँदा चाहिँ प्रायः गरेर टाउको दुख्ने, स्पेसली टाउको पछिल्लो भाग दुख्ने, आँखा धमिलो हुने, आँखाका गेडाहरू दुख्ने, चक्कर लाग्ने, होइन, थकान महसुस हुने, मुटुको धड्कन बढेको जस्तो हुने लक्षणहरू चाहिँ हुन सक्छन्। तर प्रायमा चाहिँ ब्लड प्रेसर हाई हुँदा के पनि लक्षण नहुन सक्छ, त्यही भएर पनि हामीले ब्लड प्रेसरलाई चाहिँ साइलेन्ट किलर भन्छौँ कि, भनेको कुनै पनि लक्षण नदिने र 81 बिरामीमा कसैमा किडनी फेलियर भएपछि बल्ल डायग्नोज हुने, कसैमा प्यारालाइसिस भएपछि, कसैमा हार्ट एट्याक भएपछि डायग्नोज हुने पनि हुनसक्छ। भन्नु खोजेको हाई ब्लड प्रेसरको सबै बिरामीमा लक्षण हुन्छ नै भन्ने चाहिँ हुँदैन। कहिलेकाहीँ हामीले के देख्छौँ भने ओपिडीमा आउनुहुन्छ, ब्लड प्रेसर जाँचौँ, 180/90 हुन्छ, अनि त मान्न नै तयार हुनुहुन्न कि बिरामीहरू, मेरो बिपी मलाई त के पनि लक्षण छैन, टाउको दुख्छ न केही नै हुन्छ, कसरी बिपी हाई हुन्छ र भन्ने एउटा जिज्ञासा हुन्छ कि। त्यही भएर चाहिँ ब्लड प्रेसर हाई हुनु हुँदाखेरि अलिअलि लक्षण त हुनसक्छ, जस्तो चक्करै लाग्ने, होइन, रिङ्गटा लाग्ने हुनसक्छ, तर सबैमा लक्षण चाहिँ नहुनसक्छ।
ब्लड प्रेसरलाई एउटा तरिका हाम्रो खाने पिउने आदतसँग सम्बन्धित छ, त्यसो भए कस्तो वस्तु खाने?
ब्लड प्रेसर हाई भएका बिरामीहरू या नभएकाले पनि खानामा चाहिँ फलफुल सागसब्जीहरूको मात्रा बढाउनु पर्यो, स्पेसियली पोटासियम भएका खानेकुराहरू बेसी खानु पर्यो, खानामा चिल्लोको मात्रा कम गर्ने, नुनको मात्रा स्पेसियली, होइन, नुनको मात्रा पनि कम गर्नु पर्यो, फेरि नुन खाँदै नखाने पनि होइन, नुनको लेभल त एउटा लेभलसम्म त मेन्टेन गर्नुपर्छ, हामीले नुनको मात्रा कम गर्ने, एक्स्ट्रा सल्ट नखाने भन्ने हो, अनि खानामा चिल्लोको मात्रा, फ्राई गरेका खानेकुराहरूको मात्रा कम गर्ने, स्मोकिङ गर्नुहुन्छ भने स्मोकिङ बन्द गर्नु पर्यो, अल्कोहल ड्रिङ्क्सहरू कम गर्नु पर्यो,
अनि निद्रा, शारीरिक अभ्यास,
शारीरिक व्यायाम त गर्नै पर्छ, होइन, जस्तो हामीले अब भन्दाखेरि 150 मिनट्स अ विक भनेर भन्छौँ, मोडरेट खालि एक्सर्साइजहरू जस्तो ब्रिस्क वाकिङ, स्विमिङ, रनिङ, यिनीहरू गर्नु पर्यो। तपाईँको निद्रा भनेको कुनै पनि स्ट्रेस छ भने त ओभियसली बिपी हाई भइहाल्छ, तर निद्राको मात्रा पनि पुर्याउन जरुरी भयो, त्यस्तै मेन्टल हेल्थले पनि धेरै असर गरेको हुन्छ, तर मेन्टल हेल्थ पनि ठिक हुनु पर्यो।
कस्तो अमूल्य सूचना पायौँ नि डाक्टर भवानी मानन्धरबाट उपेन्द्रजी, धन्य हो तपाईँले भेट गराउनु भयो।
हो नि मलाई आशा छ हाम्रा प्रिय सहभागी श्रोताले डाक्टर दिवाकर शर्मा र भवानी मानन्दरले बताउनु भएको सूचनाले गर्दा आफ्नो र आफन्तहरूको लागि अमूल्य जीवनोपयोगी सन्देश पाउनुभयो।
प्राथमिक कक्षामा हेल्थ इज वेल्थ भनेको अझ गहिरोसँग बुझ्दैछु मैले यस रेडियो कार्यक्रममा काम गर्न थालेपछि। जनस्वास्थ्यको बारेमा त झन् जति बुझ्यो झन् झन् जिज्ञासा बढिरहने।
हो, तपाईँ म भन्दा कान्छी हुनुहुन्छ नि, त्यही भएर मलाई त अझै त्यस्तै हुन्छ। त्यसैले जति धेरै बुझ्यो त्यति राम्रो, किनकि अङ्ग्रेजीमा भन्छन् नि लिटल नलेज इज डेन्जरस। अझै एनसिडीभित्रको एउटा महत्त्वपूर्ण पक्ष हाइपरटेन्सन वा हाई ब्लड प्रेसरको बारेमा सूक्ष्म अध्ययन भएका व्यक्तित्वसँग अझै म भेटाउँछु। उहाँ हुनुहुन्छ धरान स्थित बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा सेवारत डाक्टर सञ्जीव कुमार शर्मा। यहाँले एउटा अभियान सुरु गर्नुभएको छ केएचडिसी भनेर, जसमा के किडनी हो, एच हाइपरटेन्सन हो, डी डायबिटिज हो र सी कार्डियोभास्कुलर कम्प्लिकेसन्स अथवा डिजिजेज हो। केएचडिसीमा हाइपरटेन्सनको अन्तर्सम्बन्ध किडनीसँग अथवा कार्डियोभास्कुलरसँग अथवा कार्डियाकसँग त्यसै गरी डायबिटिजसँग के देख्नुहुन्छ?
उच्च रक्तचाप जसलाई हामी हाई ब्लड प्रेसर या हाइपरटेन्सन भन्छौँ, त्यसको अवस्था विश्वमा कस्तो छ त भन्दा, विश्वमा 1,28,00,000,000 मानिसहरूलाई अर्थात् 1.28 बिलियन मान्छेलाई उच्च रक्तचाप छ, 17% वर्ल्ड पपुलेसनको। यसमा हरेक 4 पुरुष र 5 महिला मध्ये 1 यो उच्च रक्तचाप छ, भनेको 25% र 20% भयो। यो उच्च रक्तचापको 2/3 मानिसहरू चाहिँ हाम्रो जस्तो विकसित मुलुकहरूमा बस्नुहुन्छ। र त्यसको सबैभन्दा डरलाग्दो कुरा के छ भने आधीभन्दा बढी या आधी जसो मानिसहरूलाई चाहिँ आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा नै हुँदैन। जसलाई उच्च रक्तचाप छ र उपचार गर्नुहुन्छ, त्यो हाम्रो केएचडिसी डाटाले के देखाएको छ त भन्दा 100 उपचाररत उच्च रक्तचापको बिरामीमा करिब करिब 14 मात्रै उच्च रक्तचाप नियन्त्रित रहन्छ। यसको अर्थ के हो भने उच्च रक्तचापको संख्या धेरै छ र यसको उपचार व्यवस्थापन सही भइरहेको छैन, खोज पड़ताल गरिएको छैन र भुसको आगो जस्तो भित्रभित्र जलिराखेको छ। यो मैले किन भनिरहेको छु भने मुटुजन्य रोगबाट, मुटु पक्षाघात हृदयघात जस्ता रोगहरूबाट मृत्यु हुने कारण मध्ये 1/3 मृत्युको कारक चाहिँ उच्च रक्तचाप हो। तर विडम्बना के छ भने उच्च रक्तचाप भएको मानिसलाई कुनै किसिमको लक्षण देखिँदैन। अति नै उच्च ब्लड प्रेसर भए कसै कसैलाई 5% लक्षण देखिन्छ। जब यसले मृगौला विफल गर्छ, पक्षाघात गर्छ, हृदयघात गर्छ, त्यतिखेर मात्रै उच्च रक्तचाप भनेर थाहा पाइन्छ र मृत्युको कारक त्यतिखेर मात्रै पत्तो लाग्छ। त्यही भएर यसलाई हामीले साइलेन्ट किलर अर्थात् सुप्त हत्यारा भन्छौँ, थाहै नदी मृत्युको मुखमा धकेल्ने। त्यसो हुनाले हामीले केएचडिसीमा यो उच्च रक्तचापलाई समावेश गरेको हो, किनभने उच्च रक्तचापको खोज पड़ताल र सही व्यवस्थापनले मुटु रोगजन्य पक्षाघात हृदयघात मृगौला विफल आदिलाई रोक्न सकिन्छ र यसको उपचार पनि जटिल छैन।
आधुनिक चिकित्सा शास्त्रले रक्तचापको मापन गरेको छ अथवा संकेत सूचक देखाएको छ र त्यसका प्रविधिहरू छन् अथवा मिटर जस्तो गरेर स्केल भनौँ न, जसरी हामी मिटर, इन्च अथवा फिट भन्छौँ, त्यसो भए रक्तचापका यी सूचक मापक इकाइहरू के हुन् र स्केल के हो?
यो अति सजिलो छ। हामीले ब्लड प्रेसर अर्थात् रक्तचाप जाँच्ने विभिन्न तरिकाहरू छन्, जसमा चाहिँ हामीले साधारण भाषामा भन्दाखेरि ब्लड प्रेसर इन्स्ट्रुमेन्ट भन्छौँ नि, स्पिग्मोमेनोमिटर भन्छ, त्यसले जाँच्ने हो, त्यसको जाँच्ने तरिका छ र यसको जाँच्ने घरमा जाँच्न सकिन्छ, हस्पिटलमा जाँच्न सकिन्छ। त्यसै गरी हामीले अफिस ब्लड प्रेसर भन्छौँ, हस्पिटल या क्लिनिकमा जाँचेकोलाई, घरमा जाँचेकोलाई होम रेकर्डिङ भन्छौँ। हिजो आज इलेक्ट्रोनिक डिभाइसहरू छन्, तर इलेक्ट्रोनिक डिभाइसहरू किन्दा चाहिँ इन्टरनेसनल लिग एगेन्स्ट हाइपरटेन्सन भन्ने जुन अन्तर्राष्ट्रिय संस्था छ त्यसको मान्यता प्राप्त इन्स्ट्रुमेन्ट मात्रै किन्नुपर्छ, त्यो चाहिँ वेबसाइटमा पाइन्छ त्यसको नामहरू। अर्को हामीले 24 ब्लड प्रेसरको यन्त्र झुन्ड्याएर गर्छौँ, त्यसलाई एम्बुलेटरी ब्लड प्रेसर मोनिटरिङ भन्छ। त्यस्तै हिजो आज अटोमेटिकहरू डिभाइसहरू पनि आएका छन् र ब्लड प्रेसर यदि 140/90 भन्दा माथि छ भने यसलाई हामी उच्च रक्तचाप भन्छौँ। अमेरिकनहरूले चाहिँ यसैलाई 130/80 मिलिमिटर अफ मार्करी भन्दा माथि छ भने उच्च रक्तचाप भन्दछन्। उच्च रक्तचापको पत्तो लाउन र उपचार गर्न अत्यन्तै सजिलो छ र उच्च रक्तचाप रोक्न पनि सकिन्छ है, त्यो पनि हामी ख्याल गरौँ। कसरी रोक्न सकिन्छ त भन्दा, खानेकुरामा नुनजन्य पदार्थहरू कम गरेर, चुरट खैनी जस्ता चिजहरू धुम्रपान नगरेर भनौँ, ताजा फलफुलहरू सागहरू धेरै खाएर, हरियो साग सब्जीहरू धेरै खानु भन्छ, आधी केजी जति खानु दिनमा भन्छ, एल्कोहल जन्य पदार्थ मादक पदार्थ नखानु भनिन्छ, र बोसोजन्य पदार्थहरू विशेष गरी सेचुरेटेड फेट भन्छौँ हामी त्यसलाई नखानु भन्छ, र दैनिक शारीरिक परिश्रम हामीले भन्ने गरेका छौँ, एक कदम अगाडि रोग सारौँ पछाडि अर्थात् फिजिकल एक्टिभिटी, घाम पानी परिश्रम आहार विहार, यी औषधि भनौँलाई प्रयोग गरेर उच्च रक्तचाप हुनबाट बच्न पनि सकिन्छ।
नसर्ने किसिमका रोगहरू मध्ये पनि यो ब्लड प्रेसर र पारिवारिक समृद्धि अथवा व्यक्तिगत समृद्धिसँग के अन्तर सम्बन्ध देख्नुहुन्छ?
साधारण कुरो हो, हाम्रो दैनिकीमा जुन रेट रेस भन्छौँ नि, अनहेल्दी कम्पिटिसन एउटा छ, त्यसले मानसिक तनाव बढाउँछ, मानसिक तनाव बढाएपछि उच्च रक्तचाप पनि बढ्छ। हाम्रो खानपिन पनि हिजो आज त्यस्तै त्यस्तै भएको छ, घरमा पाकेको बारी खेतमा फलेको चिजहरू हामीले हिजो आज कम खान्छौँ र त्यसले गर्दा पनि उच्च रक्तचाप हुन्छ। उच्च रक्तचाप भयो भने सुरुमै उपचार गर्दाखेरि खासै खर्च पनि लाग्दैन र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा हिजो आज नेपाल सरकारको एसेन्सियल ड्रग लिस्टमा ब्लड प्रेसरका औषधिहरू फ्री पनि पाइन्छ। त्यसो हुनाले सुरुवाती अवस्थामै यसको पहिचान गर्यो या त यो हुनैबाट रोक्यो, हुनैबाट रोक्न सकेन भने पनि यसलाई सुरुकै अवस्थामा पहिचान गरेर यसको जटिलता हुनबाट रोक्न सकिन्छ र जटिलता भएन भने खासै खतरनाक पनि हुँदैन। जस्तै पक्षाघात रोक्न सकिन्छ, हृदयघात रोक्न सकिन्छ, मृगौला विफल हुने रोक्न सकिन्छ, त्यसो हुँदा खर्च पनि बढी लागेन र ती रोगहरू यदि हामीले आउन दिएनौँ त्यसलाई रोक्यौँ भने खासै खर्च पनि हुँदैन, स्वस्थ पनि रहन्छ र शारीरिक अवस्थामा पनि धेरै क्षति पुग्दैन।
यो उच्च रक्तचापको उमेरसँगको अन्तर सम्बन्ध, त्यसै गरी समुदायगत कुनै किसिमको अन्तर सम्बन्ध छ, वा त्यसै गरी लिङ्ग पुरुष तथा महिला हुनुमा पनि यसको कुनै अन्तर सम्बन्ध छ?
यो उमेरसँगै बढ्दै जाने चिज हो, त्यही हुनाले सुरु सुरुमा त यसलाई एसेन्सियल ब्लड प्रेसर पनि भन्थे, उमेरसँगै बढ्दै गरेको ब्लड प्रेसर भनेर। त्यसो हुनाले भनाइ छ अब यो बढ्दै गएपछि, 20 वर्ष माथि लाग्दै गएपछि, 40 वर्ष माथि लाग्दै गएपछि यसको अनुपात पनि बढ्दै जान्छ, अर्थात् प्रतिशतहरू बढ्दै जान्छ। महिला र पुरुषको कुरा गर्दाखेरि 5 जना महिलामा 1 जना महिलालाई उच्च रक्तचाप हुन्छ र पुरुषमा 4 जनामा 1 जनालाई हुन्छ र विशेष गरी महिनामारी रोकेपछि महिलाहरूलाई उच्च रक्तचाप बढ्ने क्रम ज्यादै छिटो छिटो हुन्छ। समाजको कुरा गर्दाखेरि हाम्रो समाज जति शारीरिक परिश्रमबाट टाढा छ, मानसिक तनावहरू बढ्दैछ, खानपिनहरू बदलिँदैछ, त्यति सँगसँगै उच्च रक्तचाप पनि बढ्दैछ।
डाक्टर साहबले भन्नुभएको एउटा कुरा बडा चाखलाग्दो रह्यो, मेन्स्ट्रुअल साइकल अथवा मासिक चक्रसँग यसको केही अन्तर सम्बन्ध देखिएको छ, के कतै ल्याक्टेटिङ मदर अथवा प्रेग्नेन्ट मदरसँग पनि कुनै अन्तर सम्बन्ध हुन सक्छ?
गर्भवती महिलामा हुने उच्च रक्तचाप फरक किसिमको हुन्छ र त्यो उच्च रक्तचाप अलिक डरलाग्दो हुन्छ, त्यसलाई हामी प्रेग्नेन्सी इन्ड्युस हाई ब्लड प्रेसर या हाइपरटेन्सन भन्छौँ। महिनावारी बन्द भएपछि हर्मोनहरूको कमीले शरीरमा आउने परिवर्तनको कारणले रक्तचापहरू बढ्दै जान्छ।
उच्च रक्तचाप अथवा रक्तचापसँग अति अन्तर सम्बन्धित बढी नुनको प्रयोग, बढी चिल्लो तेल बोसो जस्ता वस्तुको प्रयोग, त्यसै गरी व्यायाम कसरत कम हुनु, मानसिक तनाव बढ्नु र धुमपान मद्यपान, यिनीहरू मध्ये प्राथमिकताको क्रममा राख्नु पर्यो भने किन चिनी होइन किन नुन मात्रै हो?
प्याकेजमा आउँछ भन्छौँ हामी होइन, चिनी र नुनको कुरा गर्दाखेरि सेतो चिजहरूलाई बढी एभोइड गर्नु भन्छौँ हामी, नुन चिनी मैदाजन्य पदार्थ। त्यसो हुँदा अर्को सेतोबाट
अर्को अर्थ लाग्ला नि, सेतो त दुध पनि हुन्छ, दही पनि हुन्छ,
त्यो हरेक कि सम्झाउने एउटा तरिका हुन्छ, मैले भन्न खोजेको नामै लिएँ त्यही भएर। चिनी नुन, नुन अब एसेन्सियल हो, नुन नभए पनि बाँचिँदैन, तर दिनको 5 ग्राम भन्दा बढी नुन एउटा व्यक्तिले खानु भएन। 5 ग्राम भने त्यो चम्चालाई झुसुलु नपारिकन काटेर गर्दाखेरि हुन्छ। प्रायोरिटीको कुरा गर्दा शारीरिक परिश्रम गरौँ, धुम्रपान मद्यपान छोडौँ।
हामी रक्तचापबाट जोगिन बिस्तारै मानिसहरूको व्यस्ततासँगै बजारी खानेकुराहरूको प्रचलन बढ्दो छ, यहाँनिर मानिसहरू बाध्य छन्, सल्लाह के हो?
एउटै वाक्यमा भन्दा पत्रु खाना, जसलाई जङ्क फुड भन्छौँ हामी, ती सबै शरीरका लागि हानिकारक छन्।
सहभागी श्रोता, कार्यक्रम कामना स्वस्थ जीवनको मा आफ्नो विचार र पृष्ठपोषणका लागि 24 घण्टा खुला रहने दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला। सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू फेरि एकपल्ट क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 1660100701 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9
प्रिय सहभागी श्रोता, वर्तमान समयको समकालिक जल्दो बल्दो सवाल सरोकार नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेस र यस सम्बन्धी खतरा र जोखिम समेटिएका सूचनापूर्ण रेडियो कार्यक्रममा आज हामीले नसर्ने किसिमका रोगहरूका बारेमा डाक्टर दिवाकर शर्मा, डाक्टर भवानी मानन्दर र डाक्टर सञ्जीव कुमार शर्मासँगको संवादबाट उपयोगी जानकारी पायौं।
आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको बाट कार्यक्रम संरचना सहकर्मीहरू सविन, दिनेश सँगै म उपेन्द्र
अनि म अचला बिदा माग्छौ। अर्को पल्ट यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ।
नमस्ते। सहभागी श्रोता, हामीले सुन्यौ ललितपुर काठमाडौँ उपत्यका स्थित डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस DBIEA बाट काठमाडौँमा संरचित संयोजित साप्ताहिक रचनात्मक रेडियो प्रस्तुति लहर समौसर मञ्च। आजलाई विदा माग्छौ। नमस्ते।